यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै मुलुकका सबै जिल्लालाई साक्षर घोषणा गर्न सबैको सहकार्य आवश्यक रहेको प्रधानमन्त्रीको भनाई। आगामी निर्वाचनमा सीट बाँडफाँड गर्न सत्तारूढ़ गठबन्धनको कार्यदलको बैठक जारी, आजै अन्तिम टुंगो लाग्ने सम्भावना। र शिक्षा सरदर आयु र आयोमा विश्वका जनतामा देखिएको प्रगति केही वर्ष यता खस्कन्दो, कोरोना महामारी, जलवायु परिवर्तन र युक्रेन युद्ध कारक। छपन्नौ अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले यस वर्षको दिवसका लागि ट्रान्सफर्मिङ लर्निङ स्पेस भन्ने नारा तय गरेको छ। युनेस्कोले सन् 1967 8 सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो। नेपालमा यही दिवसका दिन राष्ट्रिय शिक्षा दिवस मनाइएको भए पनि गत 3 वर्ष अघि स्थगन भएको राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति तर्जुमा गर्ने भन्ने तयारी भइरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर नेपाल अभियान प्रभावकारी ढंगले सञ्चालन गरी मुलुकका सबै जिल्लालाई जतिसक्दो चाँडो साक्षर घोषणा गर्न सबैको सहकार्य र समन्वयात्मक प्रयास आवश्यक रहेको बताउनु भएको छ। 56औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै प्रधानमन्त्री देउवाले सरकारले शिक्षाको गुणस्तरमा सुधार गरी आधारभूत तहदेखि उच्च शिक्षासम्म सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षालाई नागरिकको मौलिक हकका रूपमा प्रत्याभूत गरिएकोले स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारबीच समन्वयात्मक ढंगबाट साक्षर अभियान अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। प्रदेश नम्बर 1 आज साक्षर प्रदेश घोषणा गरिएको छ। प्रदेश सभामुख प्रदीप कुमार भण्डारीले सामाजिक विकास मन्त्रालयले आज मोरङमा आयोजना गरेको कार्यक्रममा यस्तो घोषणा गर्नुभएको हो। उहाँले साक्षरतासहित अब प्रदेशलाई आर्थिक समृद्धिका रूपमा परिवर्तन गर्न सबैले आफ्नो ठाउँबाट जिम्मेवार भई भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। युनेस्कोले तोकेको 12 मापदण्डलाई आधार बनाई प्रदेशलाई साक्षर घोषणा गरिएको हो। प्रदेशका 14 जिल्लामा रहेका 137 पालिकामध्ये 15 60 वर्ष उमेर समूहमा 96.74% साक्षर छन्। यसअघि साक्षर घोषणाको अवसरमा स्थानीय आदर्श माध्यमिक विद्यालयबाट निस्केको प्रभात फेरीले नगर परिक्रमा गरेको थियो। सत्तारूढ़ गठबन्धनको सीट बाँडफाँड कार्यदलको बैठक अहिले जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका दलहरूबीच आगामी चुनावका लागि सीट बाँडफाँडसँगै निर्वाचन क्षेत्रको टुंगो लगाउने गरी तयार पार्न लागिएको प्रतिवेदनलाई अन्तिम रूप दिने प्रयास भइरहेको कार्यदलका सचिवालय सचिव केशवराज जोशीले जानकारी दिनुभयो। कार्यदलको बैठकले आजै प्रतिवेदनलाई अन्तिम रूप दिई शीर्ष नेतृत्वसहितको बैठकमा पेश गर्ने तयारीका साथ काम भइरहेको सचिव जोशीले बताउनुभयो। सत्तारूढ़ गठबन्धन दलहरूबीच सीट बाँडफाँड र निर्वाचन क्षेत्रको टुंगो लगाउन कार्यदलको बैठक केही दिनदेखि निरन्तर बस्दै आएको छ। नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ। फ्रान्स नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानियल स्यालमन नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले आज बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता गरेको हो। भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् 1949 कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रीपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गर्नुभयो। भेटमा फ्रान्स नेपाल संसदीय मैत्री समूहका अध्यक्ष ड्यानियल स्यालमनले नेपालमा गरिएको आतिथ्यका लागि आभार व्यक्त गर्नुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले जलाशयुक्त आयोजनाबाट प्राप्त हुने तल्लो तटीय लाभ सहित बहुआयामिक फाइदाका विषयलाई सरकारले विशेष ध्यान दिने बताउनु भएको छ। जलस्रोत विकास संस्थाले जलविद्युतको विकासका रणनीतिका आयामबारे आज आयोजना गरेको छलफलमा मन्त्री भूषालले सबै राजनीतिक दल र जलस्रोत क्षेत्रका जानकारहरू एक भएर देशको हितमा लाग्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नेकपा एमालेका नेता भीम रावलले देशको साधन स्रोतलाई राज्यको हितमा उपयोग गर्नुपर्नेमा जोड़ दिँदै सन्धि सम्झौता हुँदा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो। जयनगर बर्दिवास रेलमार्ग अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागेको छ। कुर्थादेखि बिजलपुरासम्मको 17 किलोमिटर रेलमार्गको ट्र्याक निर्माण लगायत मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलापुरसम्म परीक्षणका क्रममा रेल गुडाउन लागेको हो। अछाममा पहिलो पटक सीटीईभीटीको आंगिक शिक्षालय स्थापना भएको छ। यो वर्ष एचए पढ़ाई हुने गरी मंगलसेन बहुप्राविधिक शिक्षालय स्थापना भएपछि त्यस क्षेत्रका विद्यार्थी अभिभावक तथा सरकारवाला उत्साहित भएका छन्। अछामबाट संवाददाता टेकराज भण्डारी।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीको आंगिक शिक्षालय रहने गरी मंगलसिन बहुप्राविधिक शिक्षालयमा एचए अध्ययनका लागि 40 जनाको कोटा निर्धारण भएको छ। जिल्लामै एचए पढ्न पाउने व्यवस्था हुनु खुशीको कुरा भएको सोडसादेवी माविका प्रधानाध्यापक मदन बहादुर कुँवरको भनाइ छ।
आर्थिक रूपले पनि उनीहरूले बाहिरभन्दा यहाँ सस्तो रूपमा पढ्न पाउने भए विद्यार्थीहरूका लागि पनि एकदमै सुनौलो अवसर हो।
दुर्गम ठाउँमा स्वास्थ्य क्षेत्रमा एचए पढ़ाईको व्यवस्थाले यस क्षेत्रकै स्वास्थ्य क्षेत्रको सुधारका लागि योगदान पुग्ने जिल्ला अस्पताल अछामका मेडिकल अधिकृत डाक्टर भुवन जीसी बताउनुहुन्छ।
एचए शुरूआत गरेपछि यहाँ धेरै किसिमका सुविधाहरू पनि मिल्न सक्नेछ। यहाँका जनताहरूलाई स्वास्थ्य क्षेत्रहरूमा अलिकति पहुँच सजिलो हुनेछ।
अध्ययनका लागि 124 जनाले परीक्षा दिएका छन्। हरेक जिल्लामा आंगिक शिक्षालय राख्ने सीटीईभीटीको लक्ष्य अनुसार शिक्षालय स्थापना गरिएको भन्नुहुन्छ शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरी।
प्रत्येक जिल्लामा एउटा आंगिक प्राविधिकालय खोल्ने सीटीईभीटीको रणनीति र नीति
लामो समयको प्रयासपछि शिक्षालय स्थापना भएको र यसको प्रभावकारी व्यवस्थापनका लागि नगरले सक्दो सहयोग गर्ने मंगलसेन नगरपालिकाका प्रमुख पदम बोहराको भनाइ छ।
खर्च पर्दा सबै चाहिँ मंगलसेन नगरपालिकाले नै बिउरिरहेको छ। यो वर्षको सम्पूर्ण व्यय भार हामी बिउर्न तयार छौं भन्ने खालको प्रतिबद्धता पत्र हामीले पठाइसकेपछि अहिले तत्काल शुरूआत गर्नका लागि सीटीबीटीले हामीलाई यो एचएको अनुमति प्रदान गरेको छ।
शिक्षालयका लागि मंगलसेन 3 मा 40 रोपनी जग्गा पास भइसकेको छ। दुर्गम क्षेत्रमा प्राविधिक शिक्षालय स्थापनाले यस क्षेत्रका विद्यार्थी र अभिभावकमा ल्याएको खुशीमा आगामी दिनमा दक्ष जनशक्ति उत्पादनले थप हौसला थप्नेछ। टेकराज भण्डारी, रेडियो नेपाल अछाम।
अछाम संवाददाताको यो रिपोर्टपछि अब अर्को विषय। भदो पहिलो साताबाट दार्चुला जिल्लामा डेंगूका बिरामी बढ़ेका छन्। जिल्ला अस्पतालका डाक्टर आदर्श लिम्बुका अनुसार भदौ पहिलो सातादेखि 22 गतेसम्म 28 जना डेंगूका बिरामी पुगेका हुन्। जेठमा 2 जनामा डेंगू देखिएको थियो। अहिले अस्पतालमा आउने अधिकांशमा डेंगूको लक्षण देखिएको छ। यसैबीच जिल्ला कारागारका कैदीबन्दीमा डेंगू भेटिएपछि कैदीको उपचारमा समस्या भएको जिल्ला अस्पतालले जनाएको छ। व्यावसायिक रूपमा पालेका चौपाया धमाधम मर्न थालेपछि सिन्धुपाल्चोकका पशुपालक किसानहरू चिन्तित हुन थालेका छन्। दशैंको मुखमा नै बेच्नका लागि तयार भएका खसीबोकाहरू अज्ञात रोगका कारण मर्न थालेपछि किसानहरू चिन्तित भएका हुन्। सिन्धुपाल्चोकबाट संवाददाता जीवन श्रेष्ठको यो रिपोर्ट।
खसीबोका बेचेर यसपालिको दशैंको लागि खर्च जुटाउन तर्खरमा रहनुभएकी चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर 10 की प्रमिला गिरी अचेल चिन्तामा हुनुहुन्छ। व्यावसायिक रूपमा पालेका खसीबोकाहरू आफ्नै आँखा अगाडि थम्बाथम् मर्न थालेपछि उहाँका चुलिएको हो।
दशैंको सिजनमा मेरो जुन प्रफिट आउनुपर्ने थियो त्यो अहिले नभएको कारणले गर्दाखेरि घाटा जाने हो कि म जस्तो कृषकले भन्नु न अलि पलायन हुनुपर्ने स्थिति आउने हो कि।
झण्डै 1 महिना यतादेखि चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर 10 मा अज्ञात रोगबाट सयौं खसीबोकाहरू मरिसकेका छन्। खसीबोका मर्नुका कारण भने पहिचान हुन सकेको छैन। व्यावसायिक रूपमा पालेका खसीबोका बिक्री वितरण मार्फत आमदानी गर्ने सिजनमा नै मर्न थालेपछि किसानहरू मारमा परेका हुन्। किसान विनोद खड्का।
मेरो 70 वटा जति मर्यो, मरिसकेपछि म एकचोटि पुरै दबाईको घाटामा गए भन्दा पनि भयो। अब
किसानहरूका अनुसार खसीबोकाहरूमा श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने जस्ता लक्षण देखिएको छ। धमाधम खसीबोकाहरू मर्न थालेपछि चौतारा साँगाचोकगढी नगरपालिका कृषि तथा पशु शाखाले उपचारका लागि पशु प्राविधिकहरू खटाए पनि रोगको पहिचान भने हुन नसकेको जनाएको छ। पशुपालनसँगै गोठ व्यवस्थापनमा पनि किसानहरू चनाखो हुनुपर्ने शाखा प्रमुख एवं पशु चिकित्सक अर्जुन खड्काको भनाइ छ।
क्षति हुनेबाट बचाउनको लागि जैविक सुरक्षाको पनि हामीले ख्याल गर्नुपर्छ, त्यसै गरी गोठ व्यवस्थापनको कुराहरूमा पनि ख्याल गर्नुपर्छ।
कृषि र पशुपालन मार्फत समृद्ध गाउँ नगरको सपना देखेका स्थानीय सरकारले बेलैमा रोग पहिचान गरी उपचार गर्न ढिलाइ गर्नु हुँदैन। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चोक।
भाउजू दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते भाउजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ भाउजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहा नै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। दशकौंको प्रयासपछि विश्वभरका मानिसको सरदर आयु, शिक्षा र आयमा आएको सुधार फेरि खस्कन थालेको संयुक्त राष्ट्रसंघको एक अध्ययनले देखाएको छ। पछिल्लो दुई वर्षमा विश्वको 10 मध्ये 9 राष्ट्रको मानव विकास सूचक गिर्दो अवस्थामा रहेको छ। कोविड महामारी, जलवायु परिवर्तन र युक्रेन युद्धले मानव विकास खस्कन्दै गएको अध्ययनको निचोड़ छ। क्यानाडामा छुरा हानेर 10 जनाको हत्या गर्ने मध्येको एकजना शंकास्पद व्यक्तिको पक्राउ पर्नासाथ मृत्यु भएको छ। 32 वर्षीय माइल्स स्याण्डरसनलाई राजमार्गमा तीव्र गतिमा भागिरहेको बेला प्रहरीले समातेको थियो। भिडियो फुटेजमा प्रहरीले सेतो कारलाई राजमार्गमा घेरेर राखेको देखिएको थियो। छुरा प्रहारबाट घाइते 10 जनाको अस्पतालमा उपचार भइरहेको र अन्य 3 जना भने गम्भीर अवस्थामा रहेका बताइएको छ। र भियतनामको दक्षिणी शहर होचिमिन सिटीमा एक भवनमा आगलागी हुँदा कम्तीमा 32 जनाको मृत्यु भएको छ। आगलागी सो भवनको माथिल्लो तलामा भएका कारण मानिसहरू फसेका र मृतकको संख्या अझै बढ़न सक्ने त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बेलायती प्रसारण संस्था बीबीसीले जनाएको छ। आगलागीबाट बस्न मानिसहरूले भवनको दोस्रो र तेस्रो तलाबाट हाम फालेका र घाइते भएका बीबीसीले उल्लेख गरेको छ। आगलागीको कारण हालसम्म यकीन नभएको संचार माध्यमहरूले बताएका छन्। अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै मुलुकका सबै जिल्लालाई साक्षर घोषणा गर्न सबैको सहकार्य आवश्यक रहेको प्रधानमन्त्रीको भनाई। आगामी निर्वाचनमा सीट बाँडफाँड गर्न सत्तारूढ़ गठबन्धनको कार्यदलको बैठक जारी, आशय अन्तिम टुंगो लाग्ने सम्भावना। र शिक्षा, सरदर आयु र आयमा विश्वका जनतामा देखिएको प्रगति केही वर्ष यता खस्कँदो, कोरोना महामारी, जलवायु परिवर्तन र युक्रेन युद्ध कारक। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।